यो रेडियो नेपाल हो। बिहान 9 बजेको समाचारमा स्वागत छ। म रत्नावली शर्मा। शुरूमा प्रमुख समाचार। बाँकेको राप्ती सोनारी गाउँपालिकाको टुरिया जंगलमा गाड़ी दुर्घटना हुँदा 12 जनाको मृत्यु। नेपालको नयाँ नक्सामा निशान छाप समेट्ने गरी सरकारद्वारा संविधान दोस्रो संशोधन विधेयक प्रतिनिधि सभामा पेश। कोरोना भाइरसको संक्रमणबाट थप 2 जनाको मृत्यु भएपछि नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या 8 पुग्यो। थप 166 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि। कुल संक्रमितको संख्या 1567 र विश्वभर कोरोना भाइरसको संक्रमणबाट 3,73,000 बढ़ीको मृत्यु। 27,85,000 बढ़ी स्वास्थ्य लाभ गरी घर फिर्ता। अब समाचार विस्तारमा। बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर 2 छुरिया जंगलमा गैराती गाड़ी दुर्घटना हुँदा 12 जनाको मृत्यु भएको छ। दुर्घटनामा 21 जना घाइते भएका छन्। भारतबाट आएर नेपालगंजको जमुनाहा नाका हुँदै सल्यान जान लागेकाहरू दुर्घटनामा परेको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिनुभयो। नेपालगंजबाट सल्यान जाँदै गरेको ना 5X59 95 नम्बरको गाड़ी रोकिराखेको 4X90 64 नम्बरको ट्रकमा ठोकिँदा 11 जनाको घटनास्थलमै र 1 जनाको उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएकाहरूको भेरी अस्पताल नेपालगंजमा उपचार भइरहेको छ। शवहरू भेरी अस्पतालमै राखिएको छ। मृतकको शनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय बाँकेलाई उद्धृत गर्दै हाम्रा संवाददाताले जनाएका छन्। प्रतिनिधि सभाको बैठकमा संविधान दोस्रो संशोधन विधेयक पेश भएको छ। बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री डाक्टर शिवमाया तुम्बा हाम्फेले नेपालको संविधान दोस्रो संशोधन विधेयक 2077 पेश गर्नुभएको हो। संविधान संशोधन विधेयक पेश गर्नुहुँदै कानून मन्त्री डाक्टर तुम्बा हाम्फेले नेपाल सरकारले हालै नेपालको अध्यावधिक राजनैतिक तथा प्रशासनिक नक्सा स्वीकृत गरी नेपालको वास्तविक सीमा अनुरूपको नक्सा सार्वजनिक गरेकाले संविधानको अनुसूची 3 रहेको निशान छापलाई वास्तविक सीमा समेटिएको नक्सा अनुरूप मिलाउन संविधान संशोधन प्रस्ताव पेश गरिएको बताउनुभयो। सरकारले हालै जारी गरेको नेपालको नयाँ नक्सा अनुसार नेपालको संविधानको अनुसूची 3 रहेको निशान छापलाई नेपालको वास्तविक नक्सा अनुसार मिलाउन संघीय संसदमा 1 जेठ 9 गते संविधान संशोधन विधेयक दर्ता गरिएको थियो। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारद्वारा प्रस्तुत संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि संविधान संशोधन सम्बन्धी सरकारको प्रस्तावलाई समर्थन गर्ने निर्णय यसअघि नै गरिसकेको छ। प्रतिनिधि सभा र राष्ट्रिय सभाको हिजोको बैठकमा आर्थिक वर्ष 2077-78 राजस्व र व्ययको वार्षिक अनुमान बजेटमाथि सामान्य छलफल शुरू भएको छ। प्रतिनिधि सभामा आर्थिक वर्ष 2077-78 बजेटमाथिको सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुँदै अर्थमन्त्री डाक्टर युवराज खतिवड़ाले कोरोनाको संक्रमणबाट जीवन रक्षा गर्दै जीवनयापनलाई सहज बनाउने र जनजीवनलाई आवश्यक पर्ने आर्थिक क्रियाकलापहरूलाई निरन्तरता दिने विषयलाई बजेटले जोड़ दिएको बताउनुभयो। कृषिका धेरैजसो वस्तुहरूमा आत्मनिर्भर हुँदै जाने, कृषिमा रोजगारीको अवसर सृजना गर्ने विषयलाई बजेटले प्राथमिकतामा राखेको अर्थमन्त्री डाक्टर खतिवड़ाले उल्लेख गर्नुभयो। अर्थमन्त्री डाक्टर खतिवड़ाले तत्काल लाभ प्राप्त हुने र जनताले प्रतिफल प्राप्त गर्न सक्ने कार्यक्रमलाई उच्च प्राथमिकता दिने र आगामी आर्थिक वर्षमा नै निर्माण सम्पन्न हुने चालू आयोजनाहरू पनि सम्पन्न गर्ने र ठूला आयोजनाहरूलाई पनि निरन्तरता दिई सहज अवस्थामा फेरि अगाडि बढ़ाउन सकिने व्यवस्था गरी आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिएको बताउनुभयो। छलफलमा सत्तापक्षका सांसद एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले बजेट अहिलेको परिस्थिति अनुरूप नै रहेको भन्दै बजेट विगतको तुलनामा खुम्चेर आएको र राजस्वमा आउने गिरावट र हाम्रो खर्च गर्ने क्षमतामा आउने गिरावटलाई ध्यानमा राखेर आएको बताउनुभयो। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद प्रकाश मान सिंहले कोरोनाको संक्रमणको जोखिम र महामारीबाट गुज्रिरहेको अवस्थामा आउन सक्ने जोखिमलाई नजरअन्दाज गरेर सरकारले बजेट ल्याएको आरोप लगाउनुभयो। छलफलमा सत्तापक्षीय दलका सांसदहरूले कोरोनाको महामारीका बीच सानो आकारमा बजेट आउनु, खर्च कटौतीको प्रस्ताव राख्नु, स्वास्थ्यमा 90 अर्ब छुट्याइनु, राहतका कार्यक्रम तत्कालका लागि प्रतिफल दिने गरी ल्याइनु सकारात्मक पक्ष भएकाले यसको कार्यान्वयनमा जोड़ दिनुभयो। प्रतिपक्षी दलका सांसदहरूले संकटको ध्यान नदिई राजस्व बढ़ने अनुमान गरिएको भए पनि त्यसको स्पष्ट आधार दिन नसकिएको, वैदेशिक ऋण र अनुदानको कुनै सुनिश्चितता नभएको बताउनुभयो। यसै गरी राष्ट्रिय सभाको हिजोको बैठकमा अर्थमन्त्री डाक्टर युवराज खतिवड़ाले आगामी आर्थिक वर्षको वार्षिक अनुमान बजेटमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएपछि सांसदहरूले आआफ्नो धारणा राख्नुभयो। सत्तापक्षीय सांसदहरूले बजेट सकारात्मक र अहिलेको आवश्यकता अनुसारको रहेकाले कार्यान्वयन गर्नुपर्नेमा जोड़ दिनुभयो। बजेट छलफलमा भाग लिने प्रतिपक्षी दलका सांसदहरूले सरकारले समाजवाद उन्मुख भन्ने तर बजेट त्यस विपरीत रहेको आरोप लगाउनुभयो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराज मणि पोखरेलले संघीय संसदमा विचाराधीन बजेटमा निजी विद्यालयले कम्तीमा एक सामुदायिक विद्यालयको शैक्षिक सुधारको जिम्मेवारीको प्रस्तावबारे कार्यान्वयनका लागि मापदण्ड बनाइने बताउनु भएको छ। संघीय संसदमा बजेटबारे छलफल चलिरहेका बेला शिक्षा मन्त्री पोखरेलले निजी विद्यालयलाई त्यस प्रकारको जिम्मेवारी दिने प्रस्ताव आफ्नो नभएको उल्लेख गर्नुभयो। बजेटको बुदा नम्बर 166 रहेको विषय शिक्षा मन्त्रालयको प्रस्ताव नभए पनि सार्वजनिक विद्यालयको सबलीकरण सुदृढीकरणका निम्ति गैर सरकारी क्षेत्र विकास साझेदारहरूको सहयोग र योगदानलाई पूरकका रूपमा विद्यालयको व्यवस्थापन र स्वामित्व यथावत रहने गरी परिचालन गरिने मन्त्री पोखरेलले उल्लेख गर्नुभयो। मन्त्री पोखरेलले कुल बजेटको 11.64% शिक्षा क्षेत्रमा विनियोजित हुनु सकारात्मक रहेको उल्लेख गर्नुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन।
क्यों भाई मेल आउँदैछ भनेको यतिका बेर भइसक्यो, आधी घण्टा मात्र बाँकी छ प्रेजेन्टेसनलाई, के तरिका हो यो?
तर अपलोड भइ नै रहेछ, 20 मिनट हुन लाग्यो, फाइल एडिट हुन लाग्यो, 40% मात्र भएछ।
यस्तो सुपर फास्ट जमानामा कसुवा तालले हुन्छ त भाई?
यति फास्ट कसरी?
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
काम राम्रो गरेर मात्र हुँदैन, गरेको कामलाई सही ठाउँमा र सही समयमा देखाउन सक्नु पर्छ। केही भन्न खोजेको हो भाई?
ए होइन, थ्याङ्क यू सर, 4G को लागि
थ्याङ्क्स, मलाई होइन नेपाल टेलिकमलाई देऊ।
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। दैलेखमा मृत्यु भएका 35 वर्षीय पुरूष र हिजो बिहान मृत्यु भएकी बाजु राखी 202 वर्षीय बालिकामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या 8 पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मीडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले दैलेखको विद्युत प्राधिकरण भवनको क्वारेन्टाइनमा रहेका 35 वर्षीय पुरूष र बाजुराको स्थानीय क्वारेन्टाइनमा रहेकी 2 वर्षीय बालिकामा हिजो संक्रमण पुष्टि भएको जानकारी दिनुभयो। मृतक बालिका 8 दिन अगाडि बुवा आमासँगै भारतबाट आएर स्थानीय क्वारेन्टाइनमा बसेको अवस्थामा ज्वरो झाडा पखाला तथा श्वास प्रश्वासमा समस्या देखिएपछि सेती प्रादेशिक अस्पतालमा भर्ना भई उपचारका क्रममा मृत्यु भएको डाक्टर देवकोटाले जानकारी दिनुभयो। यसै गरी हिजो थप 166 जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै नेपालमा कुल संक्रमितको संख्या 1567 पुगेको छ। प्रवक्ता डाक्टर देवकोटाले प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा स्याङ्जाका 2 र तनहुँका 1 गरी जम्मा 3 जना, नारायणी अस्पताल वीरगंजमा गरिएको परीक्षणमा पर्साका 5 जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा कालीकोटका 18 जना, दैलेखका 18 जना र बाजुराका 1 जना गरी 37 जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो। यसै गरी पशुपन्छी अन्वेषण प्रयोगशाला सुर्खेत तथा प्रदेश अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा सल्यानका 25 जना र सुर्खेतका 1 जना गरी 26 जना, धुलीखेल अस्पतालमा गरिएको परीक्षणमा कपिल वस्तुका 1 जना, भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँकेका 8 जना, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा 70 का 12 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यसै गरी सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कैलालीका 3 जना र बाजुराका 2 जना गरी 5 जना, कोशी अस्पतालमा गरिएको परीक्षणमा झापाका 4 जना र मोरङका 1 जना गरी जम्मा 5 जना तथा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा धनुषाका 21 जना, रौतहटका 29 जना, सर्लाहीका 10 जना र कपिल वस्तुका 4 जना गरी 64 जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डाक्टर देवकोटाले जानकारी दिनुभयो। नेपालमा हालसम्म 1450 जना पुरूष र 117 जना महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। कर्णाली प्रदेश सरकारले कोरोना भाइरसबाट संक्रमित व्यक्तिलाई 3 तहमा व्यवस्थापन गर्ने निर्णय गरेको छ। मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको अध्यक्षतामा हिजो बसेको कर्णाली प्रदेश विपद व्यवस्थापन केन्द्रको बैठकले क्वारेन्टाइनमा 14 दिन राखेर आवश्यक परीक्षण पश्चात संक्रमित देखिएका व्यक्तिलाई 3 तहमा व्यवस्थापन गर्ने निर्णय गरेको हो। बैठकले संक्रमित तर कुनै लक्षण नदेखिएकालाई जिल्ला तहमा तोकिएको आइसोलेसनमा लक्षण देख्नुका साथै सम्भावित जोखिम भएका बिरामीलाई जिल्ला अस्पताल र जटिल अवस्थाका संक्रमित व्यक्तिलाई तोकिएको विशिष्टीकृत अस्पतालमा व्यवस्थापन गर्ने निर्णय भएको सामाजिक विकास मन्त्री दल रावलले जानकारी दिनुभयो। कञ्चनपुरको सिमानाका भएर पछिल्लो 7 दिनको अवधिमा भारतबाट झण्डै 17,000 नेपाली घर फर्किएका छन्। व्यक्तिगत विवरण राख्ने, व्यक्तिगत फारम भर्ने, तापक्रम नाप्ने लगायतका कार्य गरी भारतबाट आएका नेपाली नागरिकलाई सिमानाका प्रवेश गराइएको हो। उनीहरूलाई सामाजिक दूरी कायम गर्न लगाई ट्रान्जिट क्याम्पमा राखेर सम्बन्धित जिल्लाका स्थानीय तहका क्वारेन्टाइनमा पठाउन यातायातको साधनको व्यवस्था गरिएको छ। यसै गरी जिल्लाका विभिन्न इटाभट्टा लगायतका क्षेत्रमा काम गर्दै आएका 1,000 भन्दा बढ़ी भारतीय नागरिकलाई सिमानाका हुँदै भारत पठाइएको छ। वैधानिक रूपमा सिमानाका गड्डा चौकी खुला गरिएपछि 6 दिनको अवधिमा सो संख्याका भारतीयहरू घर गएका हुन्। भारतीय प्रशासनसँगको समन्वयमा भारतीय नागरिकलाई सिमानाकाबाट भारत पठाइएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ। सरकारले विदेशमा रहेका नेपाली नागरिकलाई फर्काउने प्रक्रिया शुरू गरेसँगै भक्तपुरमा संकट व्यवस्थापन समितिले विभिन्न योजना सहित तयारी अगाडि बढ़ाएको छ। जिल्ला स्थित राजनीतिक दलका प्रमुख, सुरक्षा निकायका प्रमुख सहित बसेको बैठकले ओडा, नगर र जिल्ला स्तरमा कोरोना भाइरस संक्रमण रोक्न योजनाबद्ध रूपमा जिम्मेवारी वहन गर्ने गरी तयारी शुरू गरिएको संयोजक एवं भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिनुभयो। कोविड 19 विरूद्ध लड्न गुणस्तरीय क्वारेन्टाइन, उपचार तथा आइसोलेसन र संक्रमितको ज्यान गए सबको उचित व्यवस्थापनसम्मको तयारी गरी उहाँले बताउनुभयो। गण्डकी प्रदेश सरकारले प्रदेशसभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष 2077-78 को नीति तथा कार्यक्रममा कृषितर्फ एक पालिका एक उत्पादन कार्यक्रममा जोड़ दिएको छ। प्रदेश प्रमुख अमित शेरचनले सभामा प्रस्तुत गर्नुभएको सरकारको वार्षिक नीति तथा कार्यक्रममा कृषि नीति तथा गुरू योजना तर्जुमा गरी यान्त्रिकीकरण, आधुनिकीकरण र व्यावसायिकरणका माध्यमबाट उत्पादन र उत्पादकत्व वृद्धि गरी मुख्य उत्पादनमा आत्मनिर्भर बन्न उन्नत जात नस्ल र प्रविधिको प्रयोगलाई विस्तार गर्ने उल्लेख छ। अबकै अन्तर्राष्ट्रिय समाचार। कोरोना भाइरसको संक्रमणबाट विश्वभर 62,63,000 बढ़ी संक्रमित भएका छन्। हालसम्म 3,73,000 बढ़ीको मृत्यु भएको छ भने संक्रमणपछि स्वास्थ्य लाभ गर्नेको संख्या 28,46,000 रहेको छ। कोरोना संक्रमणले आक्रान्त अमेरिकामा हालसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या 1,06,000 बढ़ी रहेको छ भने 18,37,000 भन्दा बढ़ी संक्रमित भएका छन्। यसै गरी ब्राजिलमा 5,14,000 संक्रमित भएका छन् भने संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या 29,000 बढ़िरहेको छ। भारतमा 1,90,000 भन्दा बढ़ी संक्रमित हुँदा 5,400 बढ़ीको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ। पूर्वी बुर्किना फासोको एक पशु बजारमा भएको बन्दुकधारीहरूको आक्रमणमा 20 सर्वसाधारण मारिएका छन्। मोटरसाइकलमा सवार बन्दुकधारीहरूले व्यस्त बजारमा अन्धाधुन्ध गोली चलाएको एक प्रत्यक्षदर्शीले बताएको बीबीसीले उल्लेख गरेको छ। बुर्किना फासोमा उग्रपन्थीहरूको आक्रमणमा पनि सर्वसाधारण मारिने गरेको भए पनि पछिल्लो आक्रमण कसले गरेको हो भन्ने निर्कुल भएको छैन। अब मौसम। आज देशका पूर्वी मध्य तथा पश्चिमी पहाड़ी भागमा सामान्य बदली हुने, बाँकी भागमा आंशिक बदली रही। पूर्वी मध्य तथा पश्चिमी पहाड़ी भागका केही स्थानमा मेघ गर्जनसहित वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 24 26 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। बाँकीको राप्ती सोनारी गाउँपालिकाको ठुरिया जंगलमा गाड़ी दुर्घटना हुँदा 12 मृत्यु, 21 घाइते। नेपालको नयाँ नक्सामा निशान छाप समेट्ने गरी सरकारद्वारा संविधान दोस्रो संशोधन विधेयक प्रतिनिधि सभामा पेश। कोरोना भाइरसको संक्रमणबाट थप 2 मृत्यु भएपछि नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या 8 पुग्यो। थप 167 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, कुल संक्रमितको संख्या 1,567 र विश्वभर कोरोना भाइरसको संक्रमणबाट 3,73,000 बढ़ीको मृत्यु, 27,85,000 बढ़ी स्वास्थ्य लाभ गरी घर फिर्ता। सुन्दै हुनुहुन्थ्यो रेडियो नेपालबाट बिहान 9 समाचार सकियो। अब नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।